أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط مستقيما صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. دنيا ہمیشہ سے مختلف وجوہات اور اسباب کی بنا پر باہم دیگر برسر پیکار رہی ہے، لیکن بعض زمانوں میں، بعض خاص وقتوں میں یہ لڑائیاں بہت زیادہ شدت اختیار کر جاتی ہیں. آج ہم جس دور سے گزر رہے ہیں اس میں بھی انسان انسان کے ساتھ جس شدت کے ساتھ برسر پیکار ہے، اور جتنا مختلف وجوہات کی بنا پر انسان انسان میں باہم لڑائی ہو رہی ہے، شاید کم دنیا میں ایسے مواقع آئے ہوں کہ جب لڑائی کی وجوہات بھی اتنی زیادہ ہو چکی ہوں اور شدت بھی اس درجے تک پہنچ چکی ہو کہ بعض اوقات یہ محسوس ہوتا ہے کہ اگر صبر کی انتہائی قوتیں کار فرما نہ ہوں تو انسان ایک دوسرے سے لڑتے ہوئے انسانیت کے وجود ہی کو ختم کر دے گا. نہ صرف یہ کہ لڑائی کی وجوہات بڑھتی چلی جا رہی ہیں، بلکہ وہ ہتھیار جو انسان کو میسر آ چکے ہیں وہ خود اتنے قوی اور اتنے ہیبت ناک اور اتنے وسیع الاثر ہیں کہ کسی وقت بھی اگر وہ لڑائی کے میدانوں میں استعمال ہونے لگیں تو حقیقت یہ ہے کہ علاقوں کے علاقے زندگی کے وجود ہی سے خالی ہو جائیں گے. اور بہت سے مفکرین جو ان حالات کا جائزہ لیتے رہتے ہیں وہ اس بات پر متفق ہیں کہ اس وقت انسان کے اور انسان کے درمیان ایک ہولناک عالمگیر جنگ کو روکنے کے لیے صرف ایک ہی وجہ باقی ہے، اور وہ ہتھیاروں کا ہولناک ہونا ہے. وہ اتنے خوفناک ہو چکے ہیں اور اتنی شدت اختیار کر چکے ہیں کہ اگر ان ہتھیاروں سے ایک دفعہ لڑائی چھڑ جائے تو تمام وہ لوگ جو ان ہتھیاروں کی کنہوں سے واقف ہیں اور ان کے اثرات کا کچھ تصور رکھتے ہیں، وہ جانتے ہیں کہ وہ قومیں بھی تباہ ہو جائیں گی جو غالب آئیں، اور وہ قومیں بھی تباہ ہو جائیں گی جو مغلوب ہوں، اور عملاً دونوں کے ہاتھ میں کچھ بھی باقی نہیں رہے گا. بس یہی ایک خوف ہے جو مانے ہے. ہیروشیما اور ناگاساکی کے قصے آپ نے سنے ہوں گے. ایک ایک بم ان شہروں پر ایسا گرا تھا جس نے تمام ان شہروں میں بسنے والوں کو صرف ہلاک نہیں کیا، بلکہ اس کے اثرات، ان بموں کے اثرات سے ارد گرد کے علاقوں میں بھی انتہائی ہولناک تباہیاں پھیلیں، اور سال ہا سال تک उन बमों के असरात से किस्म किस्म की खौफनाक बीमारियां और वबाएं फैलती रहीं। ये बम आम उन बमों से बिल्कुल मुख्तलिफ हैं जिन बमों का तसव्वुर दुनिया के उन ममालिक में पाया जाता है जहां गैर मामूली तरक्की नहीं, मसलन पाकिस्तान और हिंदुस्तान वगैरह के इलाकों में। यहाँ वामनास समझते हैं कि बम से मुराद सिर्फ ये है कि एक धमाका हुआ और उसके नतीजे में कुछ इमारतें मुनहदम हुई और कहीं आग लग गई। जिन हथियारों का मैं जिक्र कर रहा हूँ वो इनसे बिल्कुल मुख्तलिफ हैं। चुनाचे नागासाकी और हिरोशिमा में गिरने वाले बमों की हलाकत वहीं ख़त्म नहीं हो गई कि एक शहर का शहर भग से उड़ गया, बल्कि ऐसे रेडियाई असरात उन्होंने पीछे छोड़े जो ऐसी ना नज़र आने वाली लहरों की सूरत में मौजूद रहे, जैसी आप रेडियो की लहरें देखते हैं या टेलीविज़न की लहरें देखते हैं। आपको इल्म तो है कि वो लहरें मौजूद हैं क्योंकि रेडियो और टेलीविज़न के ज़रिए आप उनसे फ़ायदा उठाते हैं, लेकिन सिर्फ बसीरत की आँख से देखते हैं, ज़ाहरी आँख से वो नज़र नहीं आ रही होती। बस इसी किस्म की बाज़ लहरें इन नए बमों से निकलती हैं जो इंसानी ज़िंदगी को तबाह करने के लिए दो तरह से असरअंदाज होती हैं। एक तो बराह रास्त हलाकत, लेकिन एक उससे भी ज़्यादा खौफनाक असर ये कि इंसान मरता भी नहीं और ज़िंदा भी नहीं रह सकता। बैन बैन हालत में इस तरह ज़िंदगी गुजारता है कि जिस तरह कैंसर का मरीज़ अपने इंतहाई ख़तरनाक आखिरी लम्हात में ज़िंदगी गुजारता है। इंसानी ज़िंदगी की कुना को ये लहरें तब्दील कर देती हैं, उन आखिरी मरकज़ी खुलियों पर हमला आवर होती हैं जो ज़िंदगी के प्रोग्राम अपने अंदर रखते हैं। हकीकत यह है कि इंसानी ज़िंदगी का हर ज़र्रा अल्लाह ताला की तरफ से एक ख़ास प्रोग्राम के ताबे काम कर रहा होता है। अरब हा अरब मालूमात उस ज़र्रे के अंदर अल्लाह ताला ने रखी हुई छापी हुई हैं और वो अंदरूनी निज़ाम जो है हदायात का उसके मुताबिक वो काम करता है। तो ये लहरें उन ज़र्रों पर हमला आवर होती हैं और उस प्रोग्राम को तबाह कर देती हैं। नतीजतन ज़िंदगी का सारा नक्शा बदल जाता है। चुनाचे ऐसे लोग जो इन बमों के असरात से बाद में मुतासर हुए, उनमें ये देखने में आया कि आँखें बजाय इसके कि जहाँ खुदा ने मुकर्रर फरमाई हैं वहाँ हो गए, उनकी आगे औलादों में किसी की पीठ पे आँख निकलाई, किसी के सर पर आँख निकलाई। इतने मकरूह और बदहैत बच्चे पैदा हुए, उनको देखकर भी इंसान को घिन आती थी और खौफ महसूस करता था। तमाम ज़िंदगी का निज़ाम दरहम बरहम कर दिया उन लहरों ने और बज़ाहिर उनके कोई असरात बाज़ लोगों पर नज़र नहीं आ रहे थे। जैसा कि मैंने बयान किया है, ऐसे असरात भी ज़ाहिर हुए जो अगली नस्ल में जाके ज़ाहिर हुए और नहायत किस्म के खौफनाक बच्चे पैदा होने शुरू हुए। तब इनको पता चला कि जो हथियार ईजाद हुए हैं उनका कितना खौफनाक असर इंसानी ज़िंदगी पर पड़ सकता है। जो मर गए वो तो इस दुनिया से गुजर गए, लेकिन जो बाकी बचे उन्होंने बहुत ही खौफनाक असरात इन बमों के देखे। बाज़ों के जिस्म गलने शुरू हुए, उनका कोई इलाज नहीं था। बाज़ों के बाल झड़ गए और नाखून गल गए, उनका कोई इलाज नहीं था। बाज़ों के जिगर तबाह हो गए, किसी की आँखें जाती रहीं। मुख्तलिफ अवारिज ऐसे इंसान को लग गए जिनका इलाज इंसान के बस में नहीं था, क्योंकि रेडियाई बीमारियों से जो असरात पैदा होते हैं वो ऐसे खौफनाक होते हैं कि इंसान दूसरे ज़राए से उनका इलाज करने की ताकत नहीं रखता। और ये एक बम जो हिरोशिमा का बम था, ये आज की दुनिया में एक किस्सा पारीना बन गया है। आज की दुनिया में जो न्यूट्रॉन बॉम्ब्स और हाइड्रोजन बॉम्ब्स ईजाद हुए हैं वो इतने ताकतवर हैं कि एक शहर या दो शहर को तबाह करने का सवाल नहीं है। अब इस तरह गिनती की जाती है कि इंग्लिस्तान को तबाह करने के लिए कितने बमों की ज़रूरत है। चुनांचे इस सिलसिले में ये वाक़या पता चलता है कि کہ انگلستان کے وزیر اعظم کی جب امریکہ کے صدر سے گفت و شنید ہوئی بموں کی ہلاکت کے متعلق، تو انگلستان کے وزیر اعظم کو مدد کرنے کے لیے ایک سائنٹسٹ جو ان باتوں کا واقف تھا وہ بھی ساتھ گیا تھا۔ اس نے وزیر اعظم امریکہ کے صدر سے یہ کہا کہ ان بموں کے دور میں آپ کا ملک تو بڑا وسیع ہے، اس کا کچھ نہ کچھ حصہ تو لازمن بچ جائے گا، مگر ہمارے ملک کا کیا بنے گا؟ کیونکہ ہم نے جو کیلکولیشنز کی ہیں اس کے مطابق سارے انگلستان کو ہمیشہ کے لیے صفحہ ہستی سے نابود کرنے کے لیے 3 یا 4 بموں کی ضرورت ہے۔ ایک شہر کا سوال نہیں ہے، پورا ملک کروڑوں کی آبادی پر مشتمل، جس کے ایک سرے سے دوسرے سرے تک قریباً 1500-1600 میل کا فاصلہ بنتا ہے۔ اس سائنٹسٹ نے کہا کہ میرے نزدیک 3 یا 4 بم کافی ہوں گے، اور پھر اس نے انگریزی میں یہ کہا کہ ٹو بی آن دا سیف سائڈ ایٹ موسٹ 7 وڈ بی انف۔ سیف سائٹ کا محاورہ بڑے دلچسپ رنگ میں اس نے استعمال کیا کہ اگر محفوظ اندازہ کرنا ہو تو زیادہ سے زیادہ 7 بموں کی ضرورت پیش آئے گی، اس سے زیادہ پیش نہیں آ سکتی۔ تو یہ امر واقعہ ہے کہ یہ بم ہماری دنیا میں بسنے والوں کے عام انسان کے تصور کی حدود سے بہت زیادہ تجاوز کر چکے ہیں، اور ایسے 2 یا 4 یا 5 بم تیار نہیں ہوئے، ہزارہا کی تعداد میں ایسے بم تیار ہو رہے ہیں، اور دونوں قومیں، بڑے بڑے ملک جو دو حصوں میں بٹے ہوئے ہیں، وہ ایک دوسرے کے نشانے بنائے بیٹھے ہیں، اور وہ نشانے اس نوعیت کے ہیں کہ اگر اچانک ایک بلاک، یعنی رشین بلاک مثلا امریکن بلاک پر حملہ آور ہوتا ہے، تو امریکن بلاک کے مقابلے کے بم اس بات کا انتظار نہیں کریں گے کہ ان کو کوئی حکم دے کہ وہ چل پڑیں تو وہ چلیں، کیونکہ اگر ایسا ہو تو ہر وہ ملک جو پہل کرتا ہے وہ لازمن جیت جائے گا۔ مثلا اگر روس پہل کرتا ہے اور امریکہ پر اپنے بموں کو آرڈر دے دیتا ہے چلنے کا، تو امریکہ تباہ ہو جائے گا، وہاں ان امریکہ کے بموں کو چلانے کے لیے آرڈر کہاں سے آئے گا؟ یعنی اگر وائٹ ہاؤس ہی سارا ڈسٹروائے ہو جائے اور وہ لوگ جو فیصلوں کے مجاز ہیں وہ اچانک صفحہ ہستی سے مٹ جائیں، تو آرڈر کون دے گا کہ جنگ شروع ہونی ہے اور تم لوگ جوابی حملہ کرو؟ اس لیے نیا سسٹم یہ رکھا گیا ہے کہ سمندر میں، مختلف علاقوں میں ایسے میسائلز ہر وقت تیار بیٹھے رہتے ہیں، آب دوز کشتیوں میں، زیر زمین علاقوں میں، پہاڑوں میں چھپے ہوئے، کہ جن کو آرڈر یہ ہے کہ اگر تمہیں رکنے کا آرڈر نہ ملے تو تم نے چل پڑنا ہے۔ ہوائی جہاز ہر وقت ایک دوسرے کی طرف حرکت کر رہے ہیں، اور ان کو آرڈر یہ ہے کہ اگر تمہیں یہ آرڈر نہ ملے کہ تم نے رکے رہنا ہے تو یہ بم چل پڑیں گے۔ چنانچہ جب وہ علاقے جہاں سے یہ آرڈر جاری ہو رہے ہیں ہر وقت کمپیوٹرز کے ذریعے اور دوسرے ذرائع سے کہ بموں نے نہیں چلنا، نہیں چلنا، نہیں چلنا، اگر وہ کمپیوٹر خراب ہو جائیں یا اچانک ہلاک کر دیے جائیں وہ علاقے، تو یہ سارے بم از خود چل پڑیں گے، ان کو کوئی روکنے والا نہیں تھا۔ اس لیے حملہ آور ملک کو بھی یقین ہو چکا ہے، اگر وہ ارادہ کرے حملہ کرنے کا، کہ اگر میں پہل بھی لے کر جاؤں اور اچانک پن کے سارے فوائد مجھے حاصل ہو جائیں، یعنی سرپرائز جس کو کہتے ہیں، تب بھی میرے خلاف اتنے بم ضرور چل پڑیں گے کہ ہمارے ملک کا اکثر حصہ بھی تباہ و برباد ہو جائے گا۔ یہ وہ خوف ہے جس خوف نے اس وقت جنگ کو روکا ہوا ہے، کیونکہ دونوں طرف کا خوف برابر ہے، لیکن دونوں ممالک یہ کوشش کر رہے ہیں کہ ایک دوسرے پر نئی ایجادات میں کوئی ایسی پہل کر جائیں، کوئی ایسی حیرت انگیز ایجاد کر جائیں کہ جس کے نتیجے میں انہیں دوسرے پر نمایاں فوقیت حاصل ہو جائے۔ یعنی لڑائی میں اگر پہل کریں تو یہ یقینی ہو کہ وہ جواباً تباہ و برباد نہیں کیے جائیں گے۔ جس وقت کسی بلاک کو یہ فوقیت حاصل ہو گئی، اس وقت دنیا کی امن کی کوئی ضمانت نہیں دی جا سکتی۔ اس لیے جس طرح کہا جاتا ہے کہ ایک بادشاہ نے ایسی تلوار بنائی ہوئی تھی जो हर वक्त उस शख्स के सर पर लटकती थी जो बादशाह के सामने बयान दे रहा होता था, और जब भी उसको ये शक पड़े कि यह गलत बयानी करता है तो उसके एक इशारे पर वो तलवार गिर जाती थी। यानी वो बारीक सा धागा जिससे वो लटकती थी उसको काट दिया जाता था और तलवार उसको हलाक कर देती थी। आज उससे भी ज्यादा बारीक धागे से सारी इंसानी की हलाकत की तलवार इंसानियत पर लटकी हुई है। सारे इंसानों की हलाकत की तलवार क्यों बारीक तर धागों से लटकी हुई है? इसलिए कि दोनों तरफ अखलाक और इंसानियत और इंसाफ का और खौफ खुदा का कोई तसव्वुर नहीं। महज खालिसतन मादा परस्ती के मवाजहात हैं, खालिसतन मादा परस्ती के असबाब हैं जो हमले पर आमादा कर रहे हैं या हमले से रोक रहे हैं। अखलाकियात का इसमें कोई दखल नहीं है, खुदा ताला के खौफ का इसमें कोई दखल नहीं है। 100% खुदगर्जी पर मबनी वो ख्यालात और सोचे हैं जिन्होंने आखिर ये फैसला करना है कि हमने जंग शुरू करनी है या नहीं करनी। इसी ऐसी खतरनाक दुनिया में जब इंसान की तकदीर लामजहबी ताकतों के हाथ में जा चुकी हो, अहमदियत पर क्या जिम्मेदारियां आती हैं, ये हैं वो बातें जो हर अहमदी को सोचनी चाहिए। अमरे वाकया ये है कि अहमदियत दुनिया को हलाकतों से बचाने का एक आखिरी जरिया है जो अल्लाह ताला की तरफ से जारी किया गया है। आखिरी जरिया इन मानों में कि अगर ये जरिया नाकाम हो तो दुनिया ने लाजमन हलाक होना है, फिर उसके बचने की कोई सूरत नहीं। और आखिरी जरिया इन मानों में कि अगर ये जरिया कामयाब हो तो फिर खुदा ताला के फजल से इस दुनिया को कोई और खौफ एक लंबे अरसे तक दामनगीर नहीं होगा। ये इतनी बड़ी जिम्मेदारी है जिसके ताबे मैं बार बार ये ऐलान करता रहा हूं कि दाई अल्लाह बनो, दुनिया को बुलाओ निजात की तरफ, अपने रब की तरफ, वरना बेखुदा इंसान के हाथ में अगर इंसान की तकदीर चली जाए तो उसकी हलाकत यकीनी हो जाया करती। और इस वक्त अमरे वाकया यही है, ना सिर्फ ये कि बेखुदा इंसान के हाथ में इंसान की तकदीर गई हुई है बल्कि उसके हाथ इतने मजबूत हो चुके हैं और उनमें ऐसे खौफनाक हथियार आ चुके हैं कि वो जब भी चाहे तमाम इंसान को दुनिया में हलाक कर सकता है। यही वजह है कि आइंस्टाइन से जब पूछा गया था कि तुम बताओ कि दुनिया में चौथी जंग किन हथियारों से लड़ी जाएगी, तीसरी जंग किन हथियारों से लड़ी जाएगी, ये दूसरी जंग अजीम के बाद का वाक्य है, तो आइंस्टाइन ने यह जवाब दिया था कि तीसरी जंग के हथियारों के मुतल्लिक तो मैं कुछ नहीं कहूंगा, लेकिन ये मैं बता देता हूं कि चौथी जंग डंडों और पत्थरों से लड़ी जाएगी। मतलब यह था कि तीसरी जंग के हथियार इतने खौफनाक हो चुके होंगे कि इंसान ना सिर्फ बहसियत इंसान इस दुनिया से तकरीबन मिट चुका होगा बल्कि उसकी तमाम साइंसी तरक्यात, तमाम महसल, तमाम तहजीब, हर चीज फना हो चुकी होगी। जो लोग बचेंगे वो शायद पत्थर के ज़माने के कुछ लोग गारों में, कुछ पहाड़ों में बसने वाले बच जाएं, और उनकी लड़ाई अगर हुई तो वो तो पत्थरों और डंडों से ही होगी क्योंकि इससे ज़्यादा उनको हमारी तहजीब से कुछ भी हासिल नहीं होगा, हमारे इल्म में से कुछ भी उन लोगों तक नहीं पहुंचा होगा। ये मुराद थी उसके पास, उसकी तमाम इल्मी खजाने मिट जाएंगे, तमाम साइंटिस्ट तबाह हो जाएंगे, तमाम तहजीबों के सर चश्मे ख़त्म हो जाएंगे, बस बचा खुचा इंसान जो भी जंगलों या गारों में बसता है वो तो इन चीज़ों से बेबहरा होगा, इसलिए उसकी लड़ाई वापस लौट जाएगी उन कदीम ज़मानों की तरफ जो पत्थरों या गारों का ज़माना कहलाता है। ऐसी सूरत में अहमदी की जो जिम्मेदारियां हैं उनको पूरे शऊर और बेदारी के साथ, बेदार मर्जी के साथ अदा करना पड़ेगा क्योंकि अब वक्त बहुत थोड़ा रह रहा है। जहाँ तक मैंने गौर किया है, मैं समझता हूँ कि अगर अहमदिया जमात फाल हो जाए सारी दुनिया में और तेज़ी के साथ बनी नौ इंसान को हदायत की तरफ बुलाना शुरू करे और वाकयातन दुनिया मुतसर होकर इस्लाम की तरफ आने लगे तो अल्लाह ताला यकीनन इस मोहलत को बढ़ा देगा। کیونکہ اللہ تعالیٰ عذاب میں جلدی نہیں کرتا، اس کی رحمت ہر دوسری صفت پہ غالب ہے، اس لیے بلا خوف و خطر، بغیر کسی اشتباہ کے آپ یقینی طور پر اس بات کی ضمانت دے سکتے ہیں کہ اگر آپ تبلیغ کریں اور دنیا اس تبلیغ کو سننے لگے اور مائل ہونے لگے تو انشاءاللہ تعالی یہ خطرات لازماً ٹل جائیں گے، اور انسان کو خدا توفیق نہیں دے گا کہ وہ اتنے اہم ہلاکت کے فیصلے کر سکے، اور اگر ایسا نہ کیا گیا تو پھر کوئی ضمانت نہیں ہے اس دنیا کے بچنے کی۔ یہ خیال کہ اسلام نے غالب آنا ہے اس لیے لازماً ساری دنیا بچائی جائے گی، اس کے اندر ایک چھوٹی سی فیلسی ہے، ایک غلط فہمی ہے، ایک ابہام سا پایا جاتا ہے، اور وہ یہ ہے کہ غالب تو ضرور آیا کرتے ہیں خدا کے انبیاء، لیکن وہ غلبے دو قسم کے ہوا کرتے ہیں، ایک ایسا غلبہ کہ ساری قوم یا اس کی اکثریت تسلیم کر لے، اور ایک ایسا غلبہ کہ نہ تسلیم کرنے کے نتیجے میں انسانوں کی اکثریت کو ہلاک کر دیا جائے۔ یہ دونوں قسم کے غلبے ہمیں قرآن کریم میں ملتے ہیں، اس لیے اس بات میں تو بہرحال شک نہیں ہے کہ اسلام لازماً غالب آئے گا، مگر اس کی ایک یہ شکل بھی ہو سکتی ہے کہ بہت وسیع پیمانے پر ان لوگوں کو ہلاک کر دیا جائے جو اسلام کے پیغام کو نہ سنیں، اور پھر جو بچیں ان پر اسلام غالب آ جائے۔ تو سوال یہ ہے کہ ہم نے اپنے لیے کون سا غلبہ پسند کرنا ہے، وہ غلبہ جو کم سے کم ہلاکت کے نتیجے میں حاصل ہوتا ہے، یا وہ غلبہ جو زیادہ سے زیادہ ہلاکت کے نتیجے میں حاصل ہوتا ہے؟ اگر تو حضرت نوح ہمارے امام ہوتے تو پھر یہ دوسرا غلبہ بھی ہمیں مل جاتا تو کوئی بعید نہیں تھا، کوئی تعجب کی بات نہیں تھی، مگر ہمارے امام تو حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم ہیں، جن کے غلبے میں کم سے کم جانی اطلاق ہوا ہے۔ لوگ جو الزام لگاتے ہیں آن حضور صلی اللہ علیہ وآلہ وسلم پر جبر کا، اگر وہ تاریخ کے حقائق کو یکجا کر کے دیکھیں تو اس بات پر حیران رہ جائیں گے کہ تمام انسانی تاریخ میں کبھی دنیا میں کسی انسان کو اتنا عظیم غلبہ اتنی کم جانی قربانی کے نتیجے میں حاصل نہیں ہوا جتنا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو حاصل ہوا۔ عرب کے غلبے کی جانوں کی تلفی آپ گن کر دیکھ لیجئے، سینکڑوں سے زیادہ نہیں بنے گی، یعنی آن حضرت صلی اللہ علیہ وآلہ وسلم کو جو غلبہ نصیب ہوا اس میں شہادتیں بھی اور دشمنوں کا قتل بھی شامل کر لیا جائے تو تمام جنگوں کا نقصان سینکڑوں سے آگے نہیں بڑھتا، اور بڑی بڑی قوموں کو جو فتح کیا گیا ہے اس میں بھی انتہائی معمولی قربانی کے نتیجے میں عظیم الشان فتوحات نصیب ہوئی ہیں۔ تو ہمارے لیے جو مقصد حیات مقرر کیا گیا ہے وہ تو حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی پیروی ہے اور آپ کے نمونے کا انقلاب برپا کرنا ہے، اس لیے ہلاکتوں والا انقلاب تو ہمیں سجتا نہیں، ہمیں تو ویسا ہی انقلاب چاہیے جو آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے اپنے زمانے میں کر کے دکھایا۔ اس کے لیے ضرورت ہے کہ ہم غیر معمولی بیداری کے ساتھ دنیا میں کام شروع کریں۔ جو وقت کھویا جا چکا ہے وہ تو کھویا جا چکا، لیکن جو وقت ہمارے سامنے کھڑا ہے اس کا ایک ایک لمحہ ہمیں استعمال کرنا ہوگا، اور وہ اسی صورت میں ممکن ہے کہ ہر احمدی بلا استثناء مبلغ بنے۔ وہ گئے وقت کہ جب چند مبلغین کے اوپر انحصار ہوا کیا جاتا تھا، اب تو بچوں کو بھی مبلغ بننا پڑے گا، بوڑھوں کو بھی مبلغ بننا پڑے گا، بستر پر لیٹے ہوئے بیماروں کو بھی مبلغ بننا پڑے گا، وہ اور کچھ نہیں تو دعاؤں کے ذریعے تبلیغ کر سکتے ہیں، دن رات اللہ تعالیٰ سے گریہ وزاری کر سکتے ہیں کہ اے خدا ہمیں طاقت نہیں ہے ہم پھر سکیں چل سکیں، ہم بستر پہ لیٹے لیٹے تجھ سے دعائیں کرتے ہیں تو دلوں کو بدل دے۔ بس یہ وہ جذبہ ہے جس کے ساتھ ہم اگر اپنی ذمہ داری کو سمجھ لیں تو مجھے 100% یقین ہے کہ دنیا کی ہلاکت کی تقدیر ٹل سکتی ہے۔ بعد کے مورخین بہت سی وجوہات نکالیں گے، کوئی کہے گا کہ فلاں امریکہ کے صدر نے فلاں حکمت کا کام کیا اس لیے دنیا ہلاکت سے بچ گئی، اور کوئی یہ سوچے گا کہ روس کے صدر نے فلاں حکمت کا کام کیا یا فلاں صبر کا نمونہ دکھایا اس لیے دنیا ہلاکت سے بچ گئی، کوئی بعد میں آنے والے سوچیں گے کہ اہل یورپ کو اللہ تعالیٰ نے دانش عطا فرمائی تھی اور ان کی حکمتوں کے نتیجے میں دونوں بلاک سمجھ گئے، روس بھی سمجھ گیا اور امریکہ بھی سمجھ گیا اور لڑائی ٹل گئی۔ और बाद ये सोचेंगे कि शायद चीन की ताकत जो डेवलप हो रही थी उसने एक ऐसा रोल प्ले किया, ऐसा किरदार अदा किया कि उसके नतीजे में दुनिया हलाकत से बच गई। लेकिन खुदा की तकदीर जानती होगी और बाद के आने वाला इंसान भी इस बात की गवाही देगा कि दुनिया की हलाकत सिर्फ इस बात पर, इस बारीक धागे पर लटकी हुई थी कि वो अहमदियत यानी हकीकी इस्लाम की तरफ तवज्जो करती है कि नहीं। अहमदी बेदार हुए, उनको बकसरत बशिद्दत इस बात का एहसास पैदा हुआ कि आज दुनिया के हलाक होने या ना हलाक होने का फैसला इस बात पर होगा कि हम क्या कर रहे हैं। चुनाचे वो बेदार हुए और उन्होंने तवज्जो की और दुआएं की और गिरिया उजारी से काम लिया और नेक अमाल किए और दुनिया को खुदा की तरफ बुलाया और महज इस वजह से दुनिया हलाकत से बचाई गई। ये वो फैसला है तकदीर का जो दुरुस्त होगा, इसके सिवा और कोई तरीक नहीं है इंसान के बचने का। और बाद में आने वाला जो देर से आएगा वो यही सोचेगा और यही समझेगा कि हकीकत में दुनिया की निजात अहमदियत पर मुनसिर थी और अहमदियों ने अपने फर्ज को अदा किया और अल्लाह के फजल से दुनिया को बचा लिया। इसलिए बड़ी संजीदगी के साथ मैं बार बार आपको तवज्जो दिला रहा हूं, दाई अल्लाह बनने के लिए कुछ जिम्मेदारियां हैं, कुछ फराइज हैं। किस तरह कामयाब तरीक पर आपको दाई बनना चाहिए, कौन सी बातें करनी चाहिए, कौन सी नहीं करनी चाहिए, इस सिलसिले में इंशाल्लाह ताला मैं चंद बातें अगले खुतबे में आपके सामने रखूंगा। इस वक्त सिर्फ ये कहकर इस बात को ख़त्म करता हूँ कि जो जिम्मेदारी मैंने अल्लाह ताला के मंशा के मुताबिक आप सब पर डाली है और तवक्को रखता हूँ कि हर अहमदी इस जिम्मेदारी को पूरी तवज्जो के साथ और एहतमाम के साथ और खुलूस के साथ कबूल करेगा, उस सिलसिले में सारी जमात को खसूसियत से दुआ करनी चाहिए। ये मेरे सारी जिंदगी का तजर्बा है कि जब भी दुआ से गफलत हुई है काम नहीं बने, जब भी दुआ की तरफ तवज्जो पैदा हुई है बज़ाहिर मुश्किल और नामुमकिन काम भी बन गए हैं। बस इस वक्त जो मैं नज़र हालत देख रहा हूँ ये इतना मुश्किल काम मुझे नज़र आ रहा है कि हर अहमदी मुबल्लिग़ बन जाए कि यूं मालूम होता है जैसे मैं एक नामुमकिन बात कह रहा हूँ। लेकिन साथ ही ये यकीन भी रखता हूँ कि अगर मैंने दुआओं में कमी ना की और जमात ने दुआओं में कमी ना की तो ये नामुमकिन काम ज़रूर मुमकिन हो जाएगा। गैर मुमकिन को ये मुमकिन से बदल देती है। ऐ मेरे फलसफी और जोरे दुआ देखो तो, ये हजरत मुस्लिम मौत का जो कलाम है इसकी सच्चाई को बारहा जमात मुशाहदा कर चुकी है। इसलिए हर अहमदी इस बात से बहरहाल आगाज कर दे अपनी तबलीग का कि फौरी तौर पर संजीदगी के साथ रोजाना पांचों वक्त दुआ का ये लाजमी हिस्सा बना ले कि ऐ खुदा हमें तौफीक अता फरमा कि हम इन जिम्मेदारियों को अदा कर सकें और तेरी नजरों में जो दाई अल्लाह का हक है उस हक को अदा करने लग जाएं। और ऐ खुदा दुनिया को तौफीक अता फरमा कि वो हमारी बातों को सुने, उनके दिल नर्म हों, उनकी अकलें साफ और सीधी हो जाएं और वो तेरे इस्तेगाम को कबूल करने लग जाएं। और ये दुआ करें कि अल्लाह ताला नए आने वालों को हौसले दे, उनको ताकत बख्शे कि वो मुखालफतें बर्दाश्त करके भी हक को कबूल करें और उनको बरकतें दे और उनसे प्यार का सलूक फरमाए ताकि वो दूसरों के लिए भी नेक नमूना बन जाएं। और ये भी दुआएं करें रोज़ाना बिलानागा कि ऐ खुदा हर अहमदी जो नया बनता हो वो भी दाई इल्लल्लाह बने, वो भी मुबल्लिग़ अहमदी बन रहा हो और एक लामुतनाही सिलसिला शुरू हो जाए फुलझड़ी का सा, एक शमा रोशन हो तो वो दूसरी शमों को रोशन करते चला जाए। इस निज़ाम के क़याम के लिए, इस सिलसिले के जारी होने के लिए अगर सारी जमात ने दुआएं शुरू कर दी तो फिर आप देखें कि देखते देखते खुदा ताला के फजल से कितने अजीम शान इंकलाब दुनिया में बरपा होने लग जाएंगे। बस इस आखिरी बात पर मैं इस खिताब को ख़त्म करता हूँ, दुआ पर बहुत जोर दें, दुआ पर बहुत जोर दें, क्योंकि हज़रत मसीह मऊद अलैहिस्सलाम की तालीम का खुलासा ये है कि अव्वल भी दुआ है आखिर भी दुआ है। दाई अल्लाह बनना है तो अल्लाह से मदद मांगे बगैर किस तरह दाई अल्लाह बन जाएंगे, जिसकी तरफ बुलाना चाहते हैं उससे मोहब्बत और प्यार किए बगैर उसकी तरफ कैसे बुलाएंगे। लेकिन इन बातों से मुतल्लिक मज़ीद इंशाल्लाह चंद गुज़ारिशात में
آئندہ خطبے میں کروں گا. اللہ تعالیٰ ہمیں توفیق عطا فرمائے کہ دعائیں بہت کریں اور دل کے ساتھ کریں اور مقبول دعائیں کریں اور ان کے نیک اثرات ہم دیکھیں اور ہمارے طبیعت میں بشاشت پیدا ہو جائے اور مایوسی ختم ہو جائے اور یقین دلوں میں پیدا ہو جائے, ایک عظمت کردار کا احساس پیدا ہو, ہم جاننے لگیں کہ ہم مختلف ہیں دنیا میں, عام لوگوں سے ایک الگ مخلوق ہیں اور خدا والے ہیں اور خدا کی طرف یقین کے ساتھ بلانے والے ہیں. یہ احساسات ہیں جو دعا کے نتیجے میں بیدار ہوتے ہیں اور اس کے نتیجے میں پھر آگے تبلیغ کامیاب ہوا کرتی ہے. الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا ومن يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر.